بسم الله الرحمن الرحيم، اللهم صل على محمد وآل محمد وعجل فرجهم. السلام علیکم ناظرین، ایک مرتبہ پھر پروگرام گھرانہ لے کر آپ کی خدمت میں حاضر ہوئے ہیں اور میں ہوں آپ کی میزبان خیر النساء. آپ سبھی کو آپ کے اپنے پسندیدہ پروگرام گھرانہ میں دل کی گہرائیوں سے خوش آمدید اور خیر مقدم عرض کرتی ہوں، اور اس کے ساتھ ساتھ دعا کرتی ہوں کہ خدایا آپ کے تمام اعمال جو ماہ رجب المرجب میں آپ نے انجام دیے اور ماہ شعبان المعظم میں انجام دے رہے ہیں، خداوند متعال اپنے درگاہ رب العزت میں ان تمام اعمال اور مناجات اور ان راز و نیاز کو قبول و مقبول فرمائے، آمین یا رب العالمین. اور اسی کے ساتھ چلتے ہیں اپنے پروگرام کی جانب. جی ہاں ناظر، ہمارے پروگرام وہ پروگرام ہے کہ جس میں لاتے ہم آپ کے لیے آپ کے تمام مسائل اور آپ کی مشکلات کا حل. یعنی ہمارے مہمان ان نکات کی جانب اشارہ کرتے ہیں کہ جنہیں جان کر، جنہیں سن کر آپ اپنی زندگی میں تبدیلی لا سکتے ہیں اور آپ اپنے گھریلو مسائل سے چھٹکارا حاصل کر سکتے ہیں. نہ صرف ہم اپنے پروگرام میں آپ کے مسائل کا حل بتاتے ہیں بلکہ آپ کے لاتے ہیں انٹرسٹنگ نیوز جنہیں سن کر یقیناً آپ کے علم میں، آپ کی معلومات میں اضافہ ہوگا. تو چلیے سنتے ہیں آج کی پہلی نیوز، دیکھتے ہیں مسرت ہمارے لیے کیا کیا نیوز لے کر آئی ہیں. جی مسرت، السلام علیکم، کیسی ہیں آپ؟ الحمدللہ.
ماہ شعبان آپ کو بہت بہت مبارک ہو.
آپ کو بہت زیادہ مبارک
بہت
ہو.
بہت شکریہ.
جی
بسم اللہ الرحمن الرحیم. السلام علیکم ناظرین، پروگرام گھرانے کے نیوز سیگمنٹ میں آپ کو ایک بار پھر خوش آمدید کہتے ہیں. وہ جس کا منصب ہی تھا امامت تو اس کا لہجہ متین ہوگا، خدا نے معصوم جو بنایا وہ عصمتوں کا امین ہوگا. لعاب سرور لہو علی کا، بتول کی گود حسن کا بستر، یہ ساری چیزیں ملا کے سوچو حسین کتنا عظیم ہوگا. جی ناظرین، آپ سمجھ ہی گئے ہوں گے کہ میرا اشارہ کس طرف ہے. شعبان کا مہینہ شروع ہو چکا ہے اور شعبان کے پہلا ہفتہ اور دوسرا ہفتہ یہ کہنا غلط نہیں ہوگا کہ مربوط ہے امام حسین علیہ السلام سے، کہ جس طرح شعبان کے پہلے ہفتے میں امام حسین علیہ السلام کی ولادت اور پھر ان کے بھائی حضرت عباس علیہ السلام کی ولادت اور پھر ان کے پسر امام زین العابدین علیہ السلام کی ولادت گزری ہے، اور اسی طرح شعبان کے آنے والے دنوں میں یعنی دوسرے ہفتے میں امام حسین علیہ السلام کے ایک اور پسر حضرت علی اکبر علیہ السلام کی ولادت باسعادت کا دن آ رہا ہے. تو ناظرین، تمام ناظرین کی طرف سے اور اپنی عالمی سحر عالمی ٹیم کی طرف سے میں اپنے ناظرین کی طرف سے امام حسین علیہ السلام کی خدمت میں مبارکباد پیش کرنا چاہوں گی. اور اس کے ساتھ ہی یہاں ہم ایک بریک لیتے ہیں اور بریک کے بعد دوبارہ آپ کی خدمت میں حاضر ہوتے ہیں.
عام طور سے دیکھنے میں آیا ہے کہ خواتین کو اپنے جذبات کے اظہار کی آزادی دی جاتی ہے. قریبی عزیز کی موت سے لے کر کسی واقعے پر خوف و ہراس محسوس کرنے تک خواتین جذبات کے اظہار میں آزاد ہوتی ہیں، جبکہ مردوں میں اس معاملے میں کافی سماجی دباؤ ہوتا ہے. ہمارے ہاں ایک عام خیال نفسیاتی امراض کے حوالے سے یہی پایا جاتا ہے کہ نفسیاتی بیماری کا مطلب پاگل پن یا اس سے منسلک کوئی اور بیماری ہے. یہی وجہ ہے کہ لوگ نفسیاتی بیماریوں کو اہل خانہ، دوستوں اور ماہر نفسیات کے ساتھ بحث کرتے ہوئے گھبراتے ہیں. ہمارا جدید طرز زندگی ہمیں کافی حد تک جسمانی اور نفسیاتی مسائل کی جانب لے جا رہا ہے. محنت تو مشقت سے آری سہل پسند طرز زندگی نہ صرف فطرت سے دوری کا باعث ہے بلکہ ہم اپنی آئندہ نسلوں کو بھی ورثے میں مشینی زندگی دے رہے ہیں. جسمانی امراض کے ساتھ ساتھ دماغی اور نفسیاتی عوارض بھی پیچیدگیوں کا باعث بن سکتے ہیں. اس حوالے سے عمومی سوچ کو بدلنے کی ضرورت ہے.
ویلکم بیک ناظرین، اور یہاں میں ایک اور نیوز کے ساتھ آپ کو خوش آمدید کہتی ہوں. ناظرین، پہلی شعبان المعظم کو ہر سال کی طرح امسال بھی خانہ کعبہ کو ایرانی گلاب اور زمزم کے پانی سے دھویا گیا. خانہ کعبہ کو گلاب سے دھونے اور معطر کرنے کی مراسم میں سعودی عرب اور دیگر اسلامی ممالک کے نمائندوں کے علاوہ ایرانی نمائندے بھی موجود تھے. خانہ خدا کو معطر کرنے کا عمل ایسا سنت حسنہ ہے جو ہر سال دو بار انجام پاتی ہے، ایک بار پہلی شعبان کو اور دوسری بار پہلی محرم کو. اس مراسم میں خانہ خدا کے داخلے والے حصے کو آب زمزم اور کاشان کے گلاب سے دھویا جاتا ہے اور اس کے بعد مختلف طرح کی خوشبوؤں سے دیواروں کو معطر کیا جاتا ہے۔ جب پیغمبر گرامی اسلام علیہ السلام نے صلی اللہ علیہ وآلہ وسلم نے مکے کو فتح کیا تو اپنے اصحاب کو حکم دیا کہ کعبے میں داخل ہو کر اسے بتوں سے پاک کریں اور اس میں بیٹھی گرد و غبار کو جھاڑیں۔ اسی سنت رسول پر عمل کرتے ہوئے سال میں دو مرتبہ خانہ خدا کو گلاب کے پانی سے دھو کر معطر کیا جاتا ہے اور اسلامی جمہوریہ ایران کے 5 نمائندے ہر سال اس مراسم میں شرکت کرتے ہیں۔ چلتے ہیں اپنی ہوسٹ خیر النساء کے پاس اور ان سے پروگرام کا آغاز کرتے ہیں۔
بہت شکریہ مسرت، آپ کا پہلی نیوز آپ کی بہت اچھی تھی خانہ کعبہ کے بارے میں۔ اور جی ہاں ناظرین، آپ کی خدمت میں بحث کرتے چلیں، آج ہمارے اس پروگرام کا ٹاپک ہے گھریلو زندگی میں اگر ہم دیکھتے ہیں خواتین کے بہت سارے نفسیاتی مسائل ہیں، تو آج ہم نے اسی ٹاپک کو ہی چوز کیا ہے اپنے اس پروگرام کے لیے، خواتین کے نفسیاتی مسائل اور ان کا راہ حل۔ انشاءاللہ آپ ہمارے پروگرام کو دیکھتے رہیے اور اپنے مسائل کا بھی راہ حل جانتے رہیے۔ تو چلتے ہیں اپنے مہمان کے پاس اور ان کی خدمت میں سلام بھی عرض کرتے ہیں۔ جی السلام علیکم۔
وعلیکم السلام،
کیسی ہیں آپ محترمہ معصومہ نقی صاحبہ؟ آپ نے ٹائم نکالا، آپ ہمارے اس پروگرام میں تشریف لائیں، بہت شکریہ۔ اور آپ کو جس طرح کہ ہماری مسرت نے اس طرح اشارہ کیا کہ پہلے ہفتہ اور دوسرے ہفتہ تقریباً پورا ماہ شعبان المعظم کا مہینہ ہی ایسا ہے کہ جس میں عیدیں ہی عیدیں ہیں، اور آپ کو تمام مناسبتوں کے حوالے سے آپ کی خدمت میں تبریک اور تہنیت پیش کرتے ہیں۔
بہت شکریہ، میں آپ کی خدمت میں بلکہ تمام ناظرین کی خدمت میں جو ہے شعبان مبارک کی، ماہ شعبان کی مبارک پیش کرتی ہوں کہ انشاءاللہ خداوند تعالی ہمیں اس ماہ سے جو ہے بہترین طریقے سے فائدہ اٹھانے کی، مستفید ہونے کی توفیق عطا فرمائے۔
الہی آمین، خدا آپ کی اس دعا کو قبول کرے، ہم سب کے حق میں بہتر ہو۔ یہ ماہ شعبان المعظم کا مہینہ راز و نیاز و مناجات کا مہینہ ہے، ہم سب کو توفیق دے خداوند متعال کہ ہم اس مہینے کے اعمال بہت ہی بہترین اور بہت ہی بطور احسن انجام دے سکیں۔ پہلا ہمارا سوال یہ ہوگا کہ کیونکہ ہمارا پروگرام جو ہے خواتین سے ریلیٹڈ ہے اور خواتین کے ہی نفسیاتی مسائل کے بارے میں ہم چاہ رہے ہیں کہ یہاں پر کچھ بحث کی جائے، تو پہلا میرا سوال آپ کی خدمت میں یہ ہوگا کہ اکثر ہم معاشرے میں یہ دیکھتے ہیں کہ ڈپریشن، ٹینشن، اسٹریس، یہ بہت سارے عام ہو چکے ہیں اب یہ الفاظ، تو سب سے پہلے میں جاننا چاہوں گی کہ یہ خود اس کے معنی کیا ہے، یعنی یہ کیا چیز ہے، یہ کیا وبا ہے یا کہہ سکتے ہیں اس چیز کو؟
بسم اللہ الرحمن الرحیم، سب سے پہلی بات یہ کہ ہم احادیث نبوی میں دیکھتے ہیں کہ فقر کو کہا گیا ہے کہ یہ بہت بڑی بیماری ہے اور بہت بڑی جو ہے تنگی ہے، لیکن جب ہم دیکھتے ہیں کہ انہی احادیث میں کہا گیا کہ فقر سے بڑی جو ہے بری چیز جو ہے وہ بیماری ہے، اور بیماری میں کیا ہے، بیماری ہے جسمانی، اور بیماری جسمانی میں کہا گیا ہے کہ جو ہے نا آپ کے قلب کا بیمار ہونا جو ہے وہ سب سے بدتر ہے، یعنی اگر انسان کا دل بیمار ہوگا تو یعنی وہ مینٹلی طور پہ، فزیکلی طور پہ، دونوں طریقوں سے وہ بیمار ہے، وہ سک ہے، اس کے لیے علاج کی ضرورت ہوتی ہے۔ اب ہم دیکھتے ہیں ہمارے معاشرے میں ڈپریشن، اسٹریس اور ٹینشن کی بہت ہی عام سے ورڈ ہیں، جیسے آپ نے کہا ہم میں سے ہر دوسرا یا تیسرا فرد اس میں گرفتار ہے، اور جو ہے سب سے پہلے ہم لوگ یہ دیکھتے ہیں کہ ڈپریشن اور اسٹریس یا ٹینشن یہ ہے کیا چیز، یعنی کسی بھی چیز کی ٹینشن ہے نا، کیوں ہمارے اندر یہ چیز ہے۔ مثلا خواتین میں عام طور پر یہ مسئلہ بہت ہی زیادہ پایا جاتا ہے، ہمارے گھروں میں مہمان آنا تو ہمیں مہمانوں کے آنے سے پہلے ٹینشن لگ شروع ہو جاتی ہے، مثلا ان کے آنے سے پہلے گھر میں ہر چیز آمادہ ہونی چاہیے، گھر صاف ستھرا ہونی چاہیے، ہر چیز منظم اور مرتب ہونی چاہیے، کوئی میرے طریقے سلیقے پر جو ہے انگلی نہ اٹھائے، اس چیز کی ٹینشن۔ بچوں کے جو ہے تربیت کی ٹینشن، اپنے شوہر کی رضایت کی ٹینشن، اپنے سسرال کی خوشنودی کی ٹینشن، یعنی ہم خواتین مرتب اور ہمیشہ جو ہے اس ٹینشن میں گرفتار رہتی ہیں۔ جب ہم لوگ اپنے مینٹلی طور پہ اس ٹینشن میں رہتے ہیں تو ہماری جسمانی طور پہ بھی ہم اسی ٹینشن کی وجہ سے بیمار ہونا شروع ہو جاتے ہیں، اور بہت جلد یہ ٹینشن جو ہے نا ہمارے لیے مختلف بیماریوں کا باعث بنتی ہے۔ اگر یہ ٹینشن مسلسل رہے تو انسان فزیکلی بیمار ہونا شروع ہو جاتا ہے، اس پر مختلف قسم کی بیماریاں عارض ہو جاتی ہیں، جیسے ہارٹ پرابلمز شروع ہو جاتی ہیں، بلڈ پریشر کے مسائل شروع ہو جاتے ہیں، یعنی اس ٹینشن کی وجہ سے، جسے ہم زیادہ اہمیت بھی نہیں دیتے، عام طور پہ ہر بات پہ کہا جاتا ہے مجھے فلاں ٹینشن ہو رہی ہے، مجھے فلاں ٹینشن ہو رہی ہے، چاہے یہ ٹینشن جو ہے، اب یہ ٹینشن بھی مختلف قسم کی ہوتی ہے، مثلا ماں کی ٹینشن اپنے بیٹے کے لیے، مثلا بیٹا اسکول گیا تھوڑی دیر لیٹ ہو گیا، یہ شوہر نہیں ابھی تک گھر آیا، یا والد صاحب یا بھائی کو آتے ہوئے دیر ہوگی، تو خاتون خانہ کیا ہوتی ہیں، پریشان ہو جاتی ہیں، ہائے میرے خدا کہاں رہ گیا، ابھی تک کیوں نہیں ہے۔ اب یہ ان کو ڈر اس چیز کا ہوتا ہے، ان کے اس رشتے کا، کہ کہیں ہم سے یہ رشتہ ہم سے چھن نہ جائے، کہیں کوئی مصیبت نہ آ جائے، کہیں کوئی پریشانی نہ آ جائے، وہ اس وجہ سے ٹینشن۔ اور کچھ خواتین ایسی ہوتی ہیں، حالانکہ یہ ٹینشن وقتی ہوتی ہے، جیسے وہ گھر آئیں گے وہ انہیں سکون مل جائے گا، لیکن کچھ لوگ ایسے ہوتے ہیں کہ جو مسلسل ٹینشن میں رہتے ہیں، یعنی کوئی چیز ٹینشن والی نہیں بھی ہے، ظاہراً ایسی کوئی بات نہیں ہے لیکن پھر بھی وہ ٹینشن میں گھرے رہتے ہیں. اس طرح کی ٹینشن اور ڈپریشن جو ہے انسان کو جو ہے نا وہ کیا کہتے ہیں موت کی حد تک لے جاتی ہے, اور اس کا علاج بے حد ہی ضروری ہے.
تو آپ جس طرح آپ نے بہت اچھی تعریف کی ڈپریشن اور ٹینشن اس کے بارے میں, تو میں یہیں پر چاہوں گی کہ آپ اس کے علاج کے بارے میں بتائیں کہ جو لوگ اس چیز کا شکار ہیں کہ وہ حتما ہی جاننا چاہیں گے کہ اس کا علاج ہمیں بتائیں آپ.
دیکھیں جیسے میں نے پہلے کہا کہ ڈپریشن اور ٹینشن وغیرہ جو ہے نا اس کی مختلف نوعیات ہے کہ ہماری ڈپریشن کس وجہ سے ہے, لیکن ان کا کلی رائے حال یہ ہوتا ہے کہ انسان اپنی سوچ کے اوپر سب سے پہلے کام کرے, سب سے اپنی پہلے سوچ کو جو ہے اپنی فکر کو پازیٹو وے پہ لے کے جائے, بجائے یہ کہ وہ نیگیٹو چیزوں کو تھنک کرے, اس سے بہتر ہے کہ وہ پازیٹو چیزوں کو سوچنا شروع کرے. اس سے یہ ہوگا کہ اس کے ذہن پر مثبت اثرات پڑیں گے اور وہ اپنے آپ کو اس ڈپریشن اور ٹینشن کی بیماری اور اس سے جو ہے وہ دوسری پیدا ہونے والی بیماریوں سے نجات پا سکے گا. دوسری بات یہ ہوتی ہے کہ انسان ورزش کرے. دوسرا سب سے اہم جو علاج ہے اس کا کہ ورزش. اب عام طور پہ ہماری خواتین جو ہیں, ہماری گھریلو خواتین کو جب ہم دیکھتے ہیں, ہماری خود والدہ کو دیکھ لیں یا ہمارے ارد گرد ہمسائے ہمارے عزیز و اقارب کو دیکھتے ہیں, ہمارے یہاں خواتین بہت ہی کم ورزش کی طرف توجہ دیتی. جب انہیں کہا جائے کہ ورزش کرو, نہیں ہم نہیں کر سکتے ہمارے پاس ٹائم نہیں ہے, دراصل کہ یہ بہانے ہوتے ہیں, اگر وہ کرنا چاہیں تو وہ کر سکتے. کچھ خواتین کہتی ہیں کہ نہیں یہ تو بچوں کا کام ہے, یہ تو ہمارے کرنے والا کام. سب سے پہلی بات یہ ہے کہ ڈپریشن اور ٹینشن کو ختم کرنے کے لیے ورزش کی ضرورت ہے, یہ آپ کی بیماری کا علاج ہے. جب آپ کو ڈاکٹر کہتا ہے کہ آپ ورزش کرو تو آپ باید کرو, اس میں نہ تو شرم ہے نہ جھجک ہے نہ یہ کہ میرے پاس ٹائم نہیں ہے. آپ کو جب ڈاکٹر دوائی معین کرتا ہے کہتا ہے کہ آپ نے یہ میڈیسن لینی ہے تو آپ ضرور لیتے ہو. جب آپ کو کہا جائے ورزش کرو تو آپ کرو, کیونکہ اس سے جو ہے آپ کے وہ کیا کہتے ہیں اعصاب پہ اچھا اثر پڑے گا اور آپ کے جسم پہ بھی جو ہے نا وہ بہت ہی اچھے اثرات مرتب ہوں گے. اور سب سے اس کا جو ہے وہ پازیٹو پوائنٹ یہ ہے کہ انسان کا ہوش, یعنی اس کی جو ہے نا وہ کیا اسے کہتے ہیں
میموری مائنڈ
جسے کہیں گے, یا یادداشت حافظہ جو ہے کبھی ہو جائے گا اگر انسان ورزش کرے. اور اس میموری کی ضروری نہیں ہے کہ ضرورت انسان کو بچپن میں ہو جب وہ اسکول جا رہا ہو یا جو کام کر رہا ہو, بلکہ یہ میموری ہر کام میں چاہیے ہوتی ہے. مثلا خواتین اس جو ہے نا اس مسئلے میں بہت گرفتار رہتی ہیں کیونکہ اکثر چون ان کے اوپر فشار بہت زیادہ آتا ہے ڈپریشن اور ٹینشن, کیونکہ آج کل کا دور ایسا ہو گیا کہ عصر حاضر میں خواتین صرف خانہ دار نہیں رہیں, خواتین گھر سے باہر نکل آئیں گے. جبکہ خداوند تعالیٰ نے عورت کو فزیکلی اس طرح کا خلق کیا ہے کہ
اسے صنف نازک میں
صنف نازک قرار دیا گیا, یعنی وہ اتنے زیادہ اپنے اوپر فشار نہیں لا سکتی کہ یعنی وہ گھر کا کام بھی کرے باہر کا کام بھی کرے. مثلا ایک ٹیچر ہے, ایک خاتون خانہ ٹیچر ہیں, ساتھ میں خاتون خانہ بھی ہے, باہر جاتی ہیں بچوں کو پڑھا کے آتی ہیں, واپس گھر میں آتی ہیں گھر کے کام. اب اتنے سارے کام جب ان کے اوپر بڑھ جاتے ہیں, اوپر سے ہمارا معاشرہ دیکھیں, باہر گھر سے جیسے ہی باہر نکلو باہر رش ہے, ہماری کمیونیکیشن کے لیولز الگ الگ ہیں, ہم نے ہر کسی سے ریلیشن رکھنے اور ہمارے ریلیشن کا لیول الگ ہے, اگلے بندے کا بیہیویئر الگ ہے. آپ نے اپنے شوہر کو راضی رکھنا ہے, آپ نے اپنے سسرال کو راضی رکھنا ہے, آپ نے میکے کو راضی رکھنا ہے, اپنے بچوں کی تربیت کرنی, ان ساری چیزوں کی خاتون کے اوپر بہت ہی زیادہ ٹینشن آتی ہے, جس کی وجہ سے وہ جو ہوتی ہے نا وہ اس کے اوپر ڈپریشن اور جو ہے افسردگی جسے کہہ لیں, اسٹریس کہہ لیں, ٹینشن سب سے زیادہ آ رہ جاتی ہے.
آپ نے یہاں پر محترمہ ماسمہ نقوی صاحب آپ نے بات کی ورزش کے بارے میں, ورزش کے بارے میں ایک تھوڑا چھوٹا سا ایک نقطہ یہاں پہ اضافہ کرنا چاہوں گی کہ اکثر ہمارے لوگوں کے ذہن میں یہ بات ہے کہ یعنی یہ صرف اور صرف وہ جو وہ افراد کے جو جن بہت زیادہ ان کی ویٹ جو بڑھ جاتی ہے, ہاں جی, ان کو کہا جاتا ہے کہ یہ ان کے لیے ضروری ہے کہ یہ جو ورزش کریں یا ورزش کے جو جتنے بھی ایکسرسائز جو بتاتے ہیں ڈاکٹر وغیرہ یہ جا کر انجام دیں, جبکہ ورزش ایک ایسی چیز ہے جس طرح ہمارے خود رہبر امام خامنہ ای نے بھی اس کی جانب اشارہ کیا ہے کہ یہ تمام لوگوں کے لیے خصوصاً جوان جو ہیں وہ لازماً اس چیز کو اپنی زندگی کا حصہ بنائیں, اور لازماً اس کے لیے جس طرح ہم دوسرے کاموں کے لیے ٹائم نکالتے ہیں تو اس کے لیے بھی فائدہ ٹائم نکالنا
چاہیے.
اور یہ نہ صرف ان لوگوں کے لیے نہیں کہ جو ان کے جو ان کا ویٹ بڑھ جائے, بلکہ یہ تمام ان لوگوں کے لیے جو حتی کمزور بھی ہوں, کیونکہ یہ صحت کی صحت کا راز اس میں پوشیدہ ہے.
جیسے کہ میں نے پہلے کہا کہ اس میں نہ تو شرم کی گنجائش ہے, نہ یہ کہ کسی خاص عمر کے لیے مخصوص ہے, نہ یہ کہ کسی بہت ہی صحت مند انسان کے لیے یا اوور ویٹ ہے اس کے لیے ضروری ہے. ہر انسان کی صحت اور سلامتی کے لیے ورزش ضروری ہے. جیسے کہ میں نے کہا کہ کچھ خواتین کہتی ہیں کہ میرے پاس وقت نہیں ہے, میں نہیں کر سکتی, انہیں چاہیے کہ وہ اپنے ذہن میں بار بار اس بات کا تکرار کریں کہ اس ورزش کے فائدے کیا کیا ہے. जो अपने जहन में बार बार इसी बात को कंटिन्यूली जो है तकरार करेंगी, तो वो खुद ही जो है उनके अंदर ये अंगीजा पैदा होगा कि वो वर्जिश करें। और इस डिप्रेशन का अगला हल ये है कि आप गजा जो है, आपकी गजा सालिम होनी चाहिए। गजा सालिम में जो है डिप्रेशन कम करने के लिए मुकवी चीजें चाहिए, मसलन जैसे अंडे इस्तेमाल करें, सब्जियां यूज करें और साथ में ड्राई फ्रूट यूज करें, इस तरह की चीजें, मछली और जौ वगैरह, इस तरह की चीजें इस्तेमाल करें। एक और एक और नुकता जो बहुत ही मुहिम है, जिसे डॉक्टर कहते हैं कि मुफ्त की दवाई है, डिप्रेशन और टेंशन खत्म करने का सबसे अहम हल ये है कि खातून को चाहिए, जो भी, बल्कि खातून के मर्द भी, जो भी डिप्रेशन या टेंशन का शिकार है उसे चाहिए कि अपने अंदर शोख तबी को जो है ज्यादा करे, यानी अपने अंदर शोख मिजाजी लाए। वो जो हर वक्त अफसरदा है या टेंशन में रहता है, जब वो अपने अंदर इस शोखी को पैदा करेगा, ना ही कि उसकी शोखी ओवर हो जाए, बल्कि अपने अंदर इस हिस को पैदा करे कि बिना किसी वजह के भी वो हंस सके, मुस्कुरा सके, खुशी का एहसास कर सके। इसको जो है साइकोलॉजिस्ट कहते हैं कि ये एक इंसानी डिप्रेस के लिए जो है मुफ्त का इलाज है।
बहुत शुक्रिया, आपने जितने भी बातें हमारे बताई, इंशाल्लाह कि हमारे हम सब के लिए भी हमारे लिए मुफीद है, और जितने भी नाज़रीन जो हमारे इस प्रोग्राम को देख रहे हैं वो हतमन हमारे इस प्रोग्राम से बहुत ज़्यादा इस्तेफादा हासिल कर रहे हैं। जी मुसर्रत, आपके पास कोई अगली न्यूज़ है?
जी हाँ नाज़रीन, शाम में सरगम दहशतगर्द ग्रोह ने शिया नशीन इलाके हतला में शिया होने के जुर्म में 60 अफराद को शहीद कर दिया है। दहशतगर्दों के इस भयानक और नाकाबले बर्दाश्त इकदाम का एक नमूना ये भी है कि तकफीरियों ने इस इलाके के रहने वाले एक शिया आलम दीन हुज्जतुल इस्लाम वल मुस्लिमीन सैयद इब्राहिम अल सैयद के कमसिन बेटे को उसकी माँ के समेत तमाम अहले खाना के सामने ज़िबह कर दिया। दहशतगर्दों ने सिर्फ लोगों को ज़िबह करने पर इक्तफा नहीं किया, बल्कि इनके जसदों के टुकड़े टुकड़े कर डाले। शाम से मौसूल इतलात के मुताबिक तकफीरियों ने इस इलाके में मौजूद मसाजिद और इमाम बारगाहों को आग लगा दी और कुछ खवातीनों को अगवा भी कर लिया। हितला देहात शहर देरोस के मशरिक में वाक़ है, जहां 20,000 आबादी है जबकि अक्सरियत शियों की है। नाज़रीन, यहां वक्त हुआ जाता है एक रिपोर्ट का जो हमारी टीम ने आपके लिए बनाई है, आए देखते हैं।
अस्सलामुअलैकुम नाज़रीन, मैं हूँ सैयदा मवद्दत ज़हरा। आज का मौज़ू हमारा इस हवाले से चल रहा है, नफ्सियाती बीमारियाँ और उनका हल। नाज़रीन, हम सब के जहनों में, मेरा ख्याल है तकरीबन हम सब के जहनों में ये सवाल होता होगा, जो सिलसिलावार सीरियल हैं या जो फिल्में जिनके लिए इंसान मखसूस टाइम निकाल के अपने बाकी कामों को छोड़ के बैठता है, तो क्या ये सीरियल, ये फिल्में, ये ख़वातीन की नफ्सियात पर असरअंदाज हो सकती हैं? क्या ये उनकी नफसियाती बीमारियों का सबब बन सकती हैं? इस हवाले से एक रिपोर्ट तैयार की है, चलिए हम वो रिपोर्ट देखते हैं। शुक्रिया।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। नाज़रीन, अगर हम देखें अपने ही घरों में देखें, ना कि दूसरी तरफ, हम अगर अपने ही घरों में देखें तो हमें बहुत ज़्यादा ऐसी मिसालें मिलेंगी जिसमें ख़वातीन सीरियल देखने की इस कदर आदी हो चुकी होती हैं कि वो पाबंद हो जाती हैं कि जब सीरियल लगेगा तो हमें सारे वक्त टीवी के आगे मौजूद होना चाहिए। अब अगर हम देखें दूसरी तरफ, अगर हम देखें कि खुदावंद मुताल ने ख़वातीन की खिलकत भी ऐसी की है कि ख़वातीन लतीफ़, नर्म और हसास होती हैं, और यही चीज़ ख़वातीन के यानी नफ्सियाती बीमारी का सबब भी बन सकती है। जैसे कि अगर हम देखें कि अगर ख़वातीन कोई खौफनाक ड्रामा देख रही हैं, सीरियल देख रही हैं, तो वो खौफज़दा हो जाती हैं, और अगर वो कोई सीरियल ऐसा देख रही हैं कि जिसमें गमगीन हालत गम है, तो वो गमज़दा हो जाती हैं। और अगर इसी तरह दूसरी तरफ अगर देखा जाए तो देखें कि घर में बहुत ज़्यादा मसाइल होते हैं और कुछ रिश्तों को अच्छा नहीं दिखाया जाता, और जब रिश्तों को अच्छा नहीं दिखाया जाता, जैसे कि शोहर और बीवी को देख लें, तो अगर एक घर में एक सीरियल में दिखाया जा रहा है कि शोहर अपनी बीवी की सब ख्वाहिशात को पूरा कर रहा है, तो जो ख़वातीन ड्रामा देख रही होती हैं, सीरियल देख रही होती हैं, वो खुद इस चीज़ की मुंतज़िर होती हैं कि हमारा भी शोहर हमारे लिए हमारी ख्वाहिशात को पूरा करे। और अगर देखा जाए कि एक शोहर अपनी बीवी के साथ ठीक नहीं है, लेकिन जो ख़वातीन देख रही हैं वो इस चीज़ का इतना असर लेती हैं कि अगर उनका शोहर ठीक भी है, छोटी सी अगर गलती कर दे, तो वो समझती हैं हमारा शोहर भी हमारे साथ ठीक नहीं है।
नाज़रीन, बहुत दिलचस्प और जालिब गुफ्तगु चल रही है हमारी सिलसिलावार सीरियल के हवाले से, तो हम एक और सवाल उठाएंगे, शायद आपके जहन में भी हो और हमारे जहन में आया है। सवाल ये है कि क्या ये सिर्फ वक्त का ज़िया है सीरियल देखना, या फिर इससे इसका कोई मुस्बत असर भी है, या सिर्फ मनफी पहलू ही हैं इसके? आइए हम देखते हैं।
अगर देखा जाए तो इसमें हम देखते हैं कि ख्वातीन का बहुत ज़्यादा वक्त भी ज़ाया होता है, क्योंकि ख्वातीन में एक पहले जैसे बताया कि इनके नफसियाती बीमारी का सबब कैसे बनता है। अगर एक सीरियल 7 बजे शुरू हो रहा है तो ख्वातीन को ये आदत होती है और ऐसा बन जाता है कि इनके लिए लाजिम हो जाता है कि इन्होंने अपने सारे काम को तमाम करके 7 बजे टीवी के आगे होना। जब 7 बजे टीवी के आगे अपने आप को नहीं पाएंगी तो यानी महसूस करेंगे कि क्यों यानी हमें टीवी के आगे नहीं बैठने दिया जा रहा। जैसे कि अगर सीरियल शुरू है, अगर किसी ने आवाज़ दे दी या कोई कार कोई काम पेश आ गया, तो अब यहाँ पर ख्वातीन क्या है ज़रा परेशान हो जाती हैं, ज़रा इज़्तिराब का शिकार हो जाती हैं, जिसकी वजह से ये इनके नफ्स पर और नफ्सियाती बीमारी में बहुत ज़्यादा ये अहम किरदार है कि ये सोच लेती हैं कि हमें 7 बजे टीवी के आगे ही होना चाहिए। अगर और दूसरा वक्त का ज़्याया इस वजह से भी है, देखा जाए तो बच्चों की तरबियत पर इसका बहुत ज़्यादा असर पड़ता है। अभी 7 बजे से लेकर सीरियल का टाइम 8 बजे तक है, 7 बजे से 8 बजे तक ख्वातीन को नहीं पता उनके बच्चे कहाँ पर हैं, या उनको नहीं पता कि उनको क्या काम करना है या क्या काम अंजाम देना है। और दूसरा, अब दो चीज़ें हैं, दो पहलू हमने बयान किए कि एक चीज़ ये है कि ख्वातीन अपने घर में यानी जो वो सीरियल देखती हैं उनको अपने जहन पर गलबा पा, ये चीज़ उनके जहन पर गलबा पा देती है। जब उनके जहन पर गलबा पा लेती है तो ख्वातीन यानी सोचती हैं कि अब जो सीरियल में चल रहा है वही हमारी ज़िंदगी में भी चल रहा है। और दूसरा पहलू ये कि वो इस बारे में भी फिक्र करती है, इस बारे में भी फिक्र करती हैं कि उनके बच्चों की जो परवरिश करने में वो कामयाब नहीं हो पा रही, या जो जिम्मेदारियां उनके कंधों पर आयद होती हैं उनको पूरा नहीं कर पा रही या कामयाब नहीं हो पा रही। ये दो जो एहसास हैं उनके नफ्सियाती बीमारी का सबब बनते हैं।
नाज़रीन, फिल्म और सीरियल के हवाले से हमारी बहुत दिलचस्प गुफ्तगू रही है, उम्मीद है आप इससे फैज़याब हुए होंगे, आपने इससे इस्तफादा हासिल किया होगा। देखते रहिए घराना टीवी, हमें इजाज़त दीजिए, अल्लाह हाफिज़।
वेलकम बैक नाज़रीन। नाज़रीन, एक रिपोर्ट के मुताबिक शाम में हज़रत ज़ैनब सलामुल्लाह अलैह के रोज़े अक़दस की हिफाजत करने में अहले सुन्नत के मुजाहिदीन भी शरीक हैं, कि जिनमें 7 मुजाहिदीन शहीद भी हो चुके हैं। उन्होंने ताकीद की है कि अहले सुन्नत के मुजाहिदीन हुकूमत शाम का दिफा नहीं बल्कि सिर्फ अहले बैत अलैहिस्सलाम के रोज़ों की हिफाजत कर रहे हैं। एक न्यूज़ एजेंसी के नुमाइंदे से गुफ्तगू करते हुए कहा गया कि शाम में रोज़ों की हिफाजत करने वाले इराकी शिया मुजाहिदीन के साथ अहलुल हक तंजीम के अफराद भी शामिल हैं जो जनाब ज़ैनब सलामुल्लाह अलैह के रोजे की हिफाजत कर रहे हैं, ताहम इनमें से 7 अफराद शहीद हो चुके हैं। उन्होंने मजीद कहा है कि रोजों को गिराना इस्लामी कवानीन की खिलाफ वर्जी और मजहबी जंग व जदाल का बायस है। हम अभी तक सामरा के रोजों के गिराए जाने का मंजर नहीं भूल पाए हैं। उन्होंने कहा है कि तमाम मुसलमानों से मुतालबा किया जाए कि इस्लामी मुकदसात की हिफाजत करने में तमाम मुसलमानों को मुतहद हो जाना चाहिए। नाजिन, यहीं चलते हैं
बहुत शुक्रिया मुसरत आपका। जी हाँ नाजरीन, आपकी खिदमत में अर्ज करते चले, बात हो रही थी ख्वातीन की नफसियाती बीमारियों के बारे में, आइए चलते हैं सवालात का सिलसिला आगे बढ़ाते हैं। जी आपने भी रिपोर्ट देखी मोहतरमा मासूमा नकवी साहिबा की, इसमें कुछ ड्रामों और सीरियल्स और जो मूवी जो फिल्में जो टीवी पर दिखाए जाते हैं उनके बारे में बात हो रही थी कि वाकई में ख्वातीन जो है बहुत ज्यादा तो टीवी जो पसंद करती हैं, जो टीवी देखती हैं बिल्कुल रेगुलर, तो उनके बारे में कि बहुत ही असरअंदाज होते हैं, न सिर्फ ख्वातीन पर जो उनके साथ मिलकर बैठ कर जो देखते हैं बच्चे, उनके ऊपर भी बहुत ज्यादा एक इफेक्ट एक जो असर उसके ऊपर पड़ता है, तो इसके बारे में आप कुछ कहना चाहेंगे हमारे नाज़रीन को?
जी बिल्कुल, सबसे पहले हमें मीडिया की अहमियत से इनकार नहीं करना चाहिए। कम्युनिकेशन में मीडिया का जो इस टाइम किरदार है वो बहुत ही अहम है, हमारी इखलाक, हमारी तरबियत, हत्ता हमारे मुकद्दर, हमारे मुस्तकबिल, हर चीज़ में मीडिया इस वक्त बहुत ही ज़्यादा दिखालत रख रहा है। तो फिर ये किस तरह मुमकिन है कि घर बैठी ख्वातीन जो अपनी ज़िंदगी का ये नहीं कि 1-2 साल बल्कि हम लोग अपने माशरे की ख्वातीन को देखते हैं कि मुरतबन हम बचपन से देखना शुरू हुए हैं था बुढ़ापे तक ख्वातीन कुछ ऐसी हैं बल्कि अक्सरन की तादाद ऐसी है कि उन्होंने अपने 24 घंटे में से 1 घंटा डेली का मुख्तस किया होता है सिर्फ और सिर्फ ड्रामे के लिए। یعنی ہر حال میں لوگوں نے ایسا اپنے لیے ٹائم ٹیبل سیٹ کیا ہوتا ہے. ویسے اگر ان سے کہا جائے ورزش کرنے نہیں کر سکتی, لیکن ڈرامے یا جس چیز کی طرف ان کا رجحان زیادہ, یہ حتماً وہ کام ہر حال میں ضرور کرتی ہیں.
انجام دیتے ہیں صحیح.
تو جب ہم ان ڈراموز کو دیکھتے ہیں کہ ان ڈراموز میں ہمیں کیا پیغام دیا جا رہا ہے, خاص طور پہ جو ساس بہو کے بارے میں گھر بنا ڈرامے بنائے جاتے ہیں, یہ گھریلو جھگڑوں کے حوالے, یہ جہاں تک مثبت اثرات رکھتے ہیں اس سے کئی زیادہ منفی اثرات رکھتے ہیں گھروں پہ. بلکہ اکثر میں نے معاشرے کے مردوں کو بولتے ہوئے دیکھے, کہتے ہیں کہ یہ میڈیا ہمارے گھر کی خواتین کو خراب کر رہے ہیں. یعنی بات چھوٹی سی ہو, رائی کا پہاڑ بنانا آ گیا خواتین کو, وہ پہلے نہیں تھا. اور برعکس ایسے, یعنی مردوں کو بھی نئے نئے راستے نکالنے آ گئے اپنی مشکلات کا حل کا, کہ کس طرح وہ مشکل ایجاد کر سکتے ہیں یا کس طرح اس مشکل سے ایجاد کر سکتے ہیں. یعنی اس میڈیا نے خواتین اور مرد دونوں کے اوپر جو ہے مثبت اثرات بھی رکھے ہیں, لیکن اس سے کئی زیادہ جو ہے منفی اثرات زیادہ ہیں ان کے.
جی ہاں, آپ اسی کے ساتھ چلتے ہیں آگے. ایک سوال میرے ذہن میں یہ آئی ہے کہ اس ڈپریشن, اس ٹینشن اور اس اسٹریس کے کیا کیا عوامل ہو سکتے ہیں, یہ کیوں وجود میں آتے ہیں, اس کی وجوہات کیا ہیں؟
دیکھیں, ڈپریشن اور ٹینشن کے کئی وجوہات ہو سکتی ہیں, اجتماعی بھی ہیں, معاشرتی مثلا, یا خود انسان کی جو ہیں اقتصادی مسائل, اس کی شخصیتی مسائل, اس کے اخلاقی مسائل. ڈپریشن کا عام طور پہ ہم دیکھتے ہیں سماجی مسائل, جیسے کہ میں نے پہلے کہا کہ اب جو ہے جو جدید دور ہے اس میں جو ہے زندگی جو ہے بہت ہی تیز ہوتی جا رہی ہے. ہمارے اندر جتنے ہمارے مسائل بہت زیادہ ہو گئے, ہماری زندگی علائشات سے بھر چکی ہے. ادھر سے ہمیں ایک شہر سے دوسرے, ایک شہر میں ایک جگہ سے دوسری جگہ جانا ہو تو کتنا ٹائم لگتا ہے. شہر بڑے ہو گئے, آبادیاں زیادہ ہو گئی ہیں, وسائل کم ہو گئے ہیں, رش زیادہ ہو گئے, تو اس میں وقت کا ضائع ہوتا ہے. اور اس وقت کے ضائع ہونے میں جن لوگوں نے اپنے ٹائم کو مرتب کیا ہوتا ہے, منظم کیا ہوتا ہے, ان کے لیے اس وجہ سے بھی وہ ٹینشن میں آتے ہیں کہ میں اگلے کام تک نہیں پہنچ پاؤں گا, یہ کام لیٹ ہو رہا ہے, اگلا کام نہیں کر پاؤں گا, اس میں میں لیٹ ہو جاؤں گا. دوسری وجہ ہوتی ہے کہ مثلاً ہماری کمیونیکیشن, جس قدر ہمارے کمیونیکیشن کے ابزار وسائل بڑھے ہیں, اسی قدر ہمیں لوگوں سے کمیونیکیشن بھی رکھنا پڑتا ہے.
صحیح.
یعنی اب پہلے ہوتا تھا کہ ہم لوگ ایک محلے میں اکٹھے رہ رہے ہیں, برسوں بعد کسی سے ملیں, لیکن اب یہ ہوتا ہے کہ نہیں, اور کچھ نہیں تو کم از کم ٹیلی فون کے اوپر رابطہ رکھیں, جہاں ان کے مثبت اثرات ہیں وہاں منفی اثرات بھی ہیں. ہاں, فلانی نے میرے ساتھ کانٹیکٹ نہیں کیا, وہ مجھے پسند نہیں کرتی اس لیے اس نے مجھ سے کانٹیکٹ نہیں کیا.
صحیح.
یعنی جہاں ان چیزوں کے مثبت اثرات ہیں وہیں منفی بھی ہیں. اور اقتصادی مسائل خواتین کے لیے, مثلا خواتین آج کل جو ہیں, خواتین کیا مردوں کا بھی یہی حال ہے, جب زندگی علائشات سے بھر چکی ہے اور انسان نے اپنی زندگی جو ہے انہی علائشات پر مشتمل کر رکھی ہے.
صحیح.
کہ ساری زندگی اسی کوشش میں رہتے ہیں مرد و زن کے, ہمارے پاس یہ آ جائے, ہمارے پاس وہ بن جائے, ہمارا گھر ایسا ہو, ہمارے پاس اتنا بینک بیلنس ہو, ہمارے بچے ایسے اسکول میں پڑھیں, ہمارے بچے کل کو ایسے بنے. تو اس چکر میں, ان اقتصادی مسائل میں مرد و زن اس قدر بھاگ دوڑ میں لگے ہوتے ہیں کہ اگر وہ اپنی خواہشات تک نہیں پہنچے تو وہ ہمیشہ ڈپریشن اور ٹینشن کا شکار رہتے ہیں. پہنچنا بھی ڈپریشن ہے اور پہنچنے کے مرحلے میں بھی ڈپریشن ہے کہ پہنچ جائیں صحیح, جب پہنچ گئے تو ڈپریشن, نہیں پہنچے تو ڈپریشن. یعنی آج کا انسان کسی بھی حال میں خوش نہیں ہے, پرسکون نہیں ہے. ہم جیسے کہ خارا نے بھی کہا تھا, شاید رپورٹ میں بتایا گیا ہے کہ زندگی ماشینی ہونے کے بہت ہی زیادہ منفی اثرات بھی آ چکے ہیں, کہ ہم نے ہر چیز کو بھاگ دوڑ میں لگا دیا ہے. ہماری زندگی جو ہے صرف بھاگ دوڑ میں لگی ہوئی ہے, پہنچے یا نہ پہنچے لیکن ہم لوگ بھاگ دوڑ رہے ہیں. اور اسی بھاگ دوڑ پہ جو ہے نا ہماری ڈپریشن, ہماری ٹینشن بڑھ جاتی ہے, کیونکہ ہم اپنی فزیکل استعداد سے زیادہ کوشش کر رہے ہوتے ہیں. خاص طور پہ خواتین میں یہ چیز اس لیے زیادہ ہے. کچھ اور معاشرتی مسائل ہیں, اجتماعی مسائل ہیں, اور جو ہے
اکثر ہم دیکھتے ہیں خواتین میں, جی خواتین میں جو نفسیاتی مسائل ہیں وہ اکثر ہم یہ دیکھتے ہیں کہ بعض اوقات مرد کی طرف سے, مرد اتنے ٹارچر دیتے ہیں خواتین کو کہ اگر تھوڑا سا کھانا لیٹ بن جائے یا کھانے میں نمک کم یا زیادہ ہو جائے تو فون اس بات کو اتنا بڑا ایشو بنا دیتے ہیں کہ جس کی وجہ سے
اخلاقی مسائل آ گئے ہیں. ایک طرف سے مرد کی اخلاق ایسا ہے, مرد کی عادت اس طرف سے, دوسری طرف سے خاتون کی عادت اس طرف سے, جن دونوں بھاگ دوڑ میں لگے ہوئے. مرد چاہتا ہے کہ خاتون خانہ اس کے اوپر تکیہ کرے, ہر بات اس کے اوپر چھوڑ دیں, اور مرد اس چیز میں اپنے آپ کو کیا سمجھتا ہے, اس کے لیے باعث سے عزت ہے, اس کے لیے آرامش اور سکون کا باعث بنتی ہے یہ بات کہ وہ یہ بات سوچے کہ اس کے گھر کی جو خاتون ہے وہ اس کے اوپر مکمل طور پر تکیہ کرتی ہے, اس کے اوپر ٹوٹلی اس کے اوپر ڈیپینڈ کر رہی. تو اور اگر مرد کو خاتون یہ کہے کہ مجھے تمہاری ضرورت نہیں ہے, یا تم سے زیادہ میں کما رہی ہوں, یا تم سے زیادہ صلاحیت اور استعداد میرے اندر ہے, تو یہ مرد کے لیے اسٹیپ بائی اسٹیپ موت ہے. یہ ایک نیگیٹو پوائنٹ خواتین کی جانب سے مردوں کی طرف. اور دوسری طرف سے مرد جو ہوتے ہیں ان میں اور خواتین کی فطرت میں فرق ہے. خداوند تعالیٰ نے انسان مرد میں احساسات رکھے ہیں, لیکن خاتون میں احساسات اس سے بھی زیادہ ہیں. یعنی مرد نتیجے کو سوچتا ہے لیکن خاتون ہمیشہ اس چیز میں رہتی ہے کہ یہ میرا احساس کس طرح کر رہا ہے یا اپنے احساسات کو کس طرح بیان کر رہا ہے. اگرچہ مرد کے اندر احساسات ہوں بھی لیکن اگر وہ بیان نہیں کرے گا تو خاتون کو کبھی احساس بھی نہیں ہوگا، بلکہ وہ ہمیشہ اسی دکھ میں جو ہے وہ کیا کہتے ہیں گھری رہے گی کہ شاید میرا شوہر مجھ سے پیار نہیں کرتا یا میرا خیال نہیں رکھتا یا مجھے اہمیت نہیں دیتا. اور دوسری طرف سے وہ مرد جو کیا کہتے ہیں اپنی خاتون کو اہمیت نہیں دیتے، واقعا اہمیت نہیں دیتے، یا صحیح. اس کو بیجا باتوں پہ ٹوکتے ہیں، نمک زیادہ ہو گیا، یہ کام نہیں ہوا، وہ کام نہیں ہوا، وہ خاتون کے لیے اور جو ہے ٹینشن اور ڈپریشن کا باعث بنتے ہیں. اس حالت میں جو ہے خاتون اگر اپنے آپ کو خود ڈپریشن اور ٹینشن سے نہ نکال سکے تو وہ آہستہ آہستہ جو ہے نا اپنے آخر کی جانب سفر شروع کر دیتی ہے، یعنی زندگی صحیح. سے وہ ٹوٹلی اپنے آپ کو وہ کیا کہتے ہیں اس کی امید ختم ہو جاتی ہے، مایوس ہو چکی ہوتی ہے، کیونکہ اسے پتہ ہے کہ اب میرے پاس رائے حل نہیں ہے.
جی.
اور جب اسے رائے حل نہیں نکلتا تو وہ اپنے آپ کو چھوڑ دیتی ہے، سچویشن کے اوپر چھوڑ دیتی ہے، یا سچویشن اسے اینڈ کی طرف لے جائے یا کسی مثبت طرف اگر خدا چاہے.
بعض اوقات یہی تمام جو ٹینشنز ہوتے ہیں تو جس کیونکہ خواتین کے اوپر گھر کی ذمہ داری بھی ہے، بچوں کی ذمہ داری، جس طرح آپ نے بھی اشارہ کیا، اور باہر سب کچھ ایک خاتون کو دیکھنا ہوتا ہے، اس وجہ سے یہ ہوتا ہے کہ اس کے اوپر اتنا یعنی دباؤ اس کے اوپر ایک خاتون کے اوپر آتا ہے، آخر میں یعنی وہ ایک نفسیاتی مریضہ بن جاتی ہے. صحیح.
اور جب خاتون نفسیاتی مریضہ بن جاتی ہے، مردوں کے عکس العمل مختلف قسم ہوتے ہیں. کچھ مردوں کا ریئیکٹ یہ ہوتا ہے، وہ کہتے ہیں چھوڑ دو اسے، اسے اس کے حال پہ چھوڑ دو، خود ہی اس کے سر پہ اللہ کی طرف سے پتھر گرے گا تو انسان بن جائے گی. اور کچھ مرد ایسے ہوتے ہیں کہ جو کہتے ہیں کہ نہیں، ان کا باعث حل ہونا چاہیے.
صحیح.
جیسے میں نے اس ٹائم بحث بیچ میں ہی ختم ہوگی کہ ڈپریشن اسٹریس کا حل کیسا ہے، اس میں جو ہے ایک حدیث بیان کرتی چلوں کہ حدیث کا خلاصہ یہ کہ کہا گیا کہ جو تم سے زیادتی کرے اس کے ساتھ زیادتی نہ کرو، جو تم سے بدی کرے اس کے ساتھ نیکی کرو، جو تمہیں چھوڑ دے تم اس کے ساتھ پیوستہ رہو.
صحیح.
اور جو ہے تمہارا حق چھین لے اسے تم اور زیادہ عطا کرو. صحیح. یعنی اپنے بہترین اخلاق سے اس کا علاج کرو. ایسی خاتون جو نفسیاتی مریضہ ہوگی ہے، اس کے شوہر کا یہ حق بنتا ہے، اس کا فرض بنتا ہے بے عنوان انسانیت، بے عنوان ہمسر، ایک ہمسر کے طور پر اسے چاہیے کہ اپنی بیوی کی جو ہے اس بیماری کا علاج کرے. اگر آپ کے گھر میں کوئی شخص بیمار ہو جاتا ہے، کیا اسے آپ چھوڑ دیں گے؟ اسے کہیں گے بیمار ہے، بیمار ہے، یہ تو وہ کیا کہتے ہیں
زیادتی.
اسلام میں جو ہے مریض کا حل، مریض کا علاج، مریض کی تیمارداری اور اس کی عیادت، ان چیزوں کی کس قدر اہمیت ہے. اور بیماری صرف بدنی تو نہیں ہوتی کہ انسان جسمی طور پہ فزیکلی بیمار ہے تو کیا انسان مینٹلی بیمار نہیں ہو سکتا؟ اور مینٹلی مریض کے لیے ضروری نہیں ہے کہ آپ اسے پاگل خانے چھوڑ دو. نہ یہ بیماری ایسی ہے کہ اسے پاگل خانے چھوڑ دیا جائے، بلکہ یہ ایسی بیماری ہے کہ ان کا خود اگر شوہر اپنی بیوی پر توجہ دیتا ہے تو یہ بیماری بہت جلد جو ہوتی ہے وہ قابل علاج ہے، کیونکہ بیوی سب سے زیادہ اپنی زندگی میں اپنے شوہر سے وابستہ ہوتی ہے، اور اس کی ہر جو ہوتی ہے امید اپنے شوہر سے وابستہ ہوتی ہے. اگر اس کا علاج شوہر کی جانب سے ہوگا تو وہ جلد.
جی محترمہ ماسپا صاحب ہمارے ساتھ یہاں پہ کالر موجود ہیں. جی السلام علیکم. السلام علیکم.
وعلیکم السلام.
کیسی ہیں آپ؟
آپ کا گھرانہ پروگرام بہت اچھا ہے.
جی بہت شکریہ. آپ کا نام؟
جی آپ کا پروگرام گھرانہ بہت اچھا ہے، ہم روزانہ دیکھتے ہیں، بہت اچھی اچھی باتیں آپ کرتے ہیں، بہت اچھی موضوع لے کے آتے ہیں.
بہت شکریہ آپ کا پسند کرنے کا. جی اور آپ ہمارے پروگرام کے بارے میں مزید کچھ کہنا چاہیں گے، کوئی سوال پوچھنا چاہیں گے؟
بہت شکریہ، بہت مہربانی کال ریسیو کرنے کا، خدا حافظ. شکریہ.
جی آپ کہاں سے کال کر رہی ہیں؟
میں ایران سے، کم سے تو کر رہی ہوں.
بہت شکریہ آپ کا، آپ کے ہمارے پروگرام میں آئیں اور آپ نے یہ ہمارے پروگرام کو پسند کیا، بہت شکریہ. جی محترمہ ناسمہ صاحبہ آپ سے ہم یہیں پر ایک بات یہ کرنا چاہ رہی تھی کہ جب انسان ایک مرد اور ایک عورت کی جب شادی ہوتی ہے، ان کے یہ جو عہد و پیمان ایک دوسرے کے ساتھ باندھتے ہیں، وہ یہ نہیں ہوتا کہ بھئی ہم نے خوشیوں میں ایک دوسرے کا ساتھ دینا ہے، بلکہ غم میں، پریشانیوں میں بھی ایک دوسرے کا ساتھی بننا ہے. اور بہترین ساتھی، بہترین شریک سفر وہی ہے کہ جو اس کے دکھ سکھ میں کام آئے. جی ہاں میرا ایک اگلا سوال یہ ہوگا کہ اکثر خواتین میں دیکھتے ہیں ایک وسواس بیماری جو ہے نا بہت زیادہ ہے خواتین.
بالکل جی، وسواس ایک واقعی ایک مینٹلی بیماری ہے.
میں اس سوال کو آگے کنٹینیو کرنے سے پہلے چاہوں گی کہ مسرت اگر کوئی نیوز دینا چاہیں تو وہ پہلے اپنی نیوز دیں، پھر سوال کو آگے بڑھاتے ہیں.
اگلی نیوز خواتین کے ہی بارے میں ہے کہ ناظرین کیا آپ کو پتہ ہے کہ خواتین دن میں 5 گھنٹے گپ لگاتی ہیں؟ ایک نئی تحقیق کے مطابق خواتین ایک دن میں 5 گھنٹے بے مقصد باتوں اور گپوں میں وقت ضائع کرتی ہیں. برطانیہ میں ایک تحقیق کے مطابق इसमें ताज्जुब की कोई बात नहीं कि मर्द अक्सर कमगो होते हैं। औसतन एक आम औरत बेदारी का एक तहाई या दिन में 5 घंटों का हिस्सा वक्त जो है वो गपशप में गुजारती हैं। कभी वो घरेलू बातों में और कभी कुकिंग और कभी अपने ड्रेसिंग के बारे में गुफ्तगू करती हैं। नाज़रीन यही हम एक ब्रेक लेते हैं और ब्रेक के बाद दोबारा आपकी खिदमत में हाजिर होते हैं।
पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, दुनिया से दिलचस्पी और लगाव इंसान के लिए गम हुज़्न का सबब बन जाता है और तकवा और दुनिया से अदम दिलचस्पी कल्ब व बदन के लिए सुकून व आराम का सबब बनते हैं।
वेलकम बैक नाजरीन। नाजरीन गर्मियों का मौसम शुरू हो चुका है और जैसा कि हमें मालूम है कि इस मौसम के शुरू होने के साथ साथ हमें जिस फल का इंतजार रहता है वो आम का है और आप समझ ही गए होंगे कि मेरी ये न्यूज़ आम की अहमियत और अफादियत के बारे में है। नाज़रीन जैसा कि आप सबको मालूम है कि आम को फलों का बादशाह कहा जाता है और ये बिला वजह नहीं। आम खाने के इतने फवायद हैं कि इन्हें शुमार करना बहुत ही मुश्किल है। तिब्बी माहिरीन के मुताबिक ये विटामिन ई से भरपूर है जो जिल्द को तरोताजा रखती है और चेहरे पर दाने निकलने नहीं देती, जबकि विटामिन सी खून में कोलेस्ट्रॉल की मिकदार को कम करती है। इसमें मौजूद विटामिन ए बीनाई को कमजोर होने नहीं देती, कुदरती मिठास की मुनासिब मकदार से जो शुगर के मरीजों के लिए नुकसानदेह नहीं है। आम के रेशे जिन्हें फाइबर कहा जाता है आंतों की सफाई करते हैं और निजाम हजम को दुरुस्त रखने में मदद देते हैं। इसमें एंटीऑक्सीडेंट पाए जाते हैं जो आंतों को और खून के कैंसर के खतरे को कम करता है। इसके साथ ही चलते हैं खैरुनिसा के पास। जी खैरुनिसा,
बहुत शुक्रिया मसरत। खुसन आपने जब आम के बारे में बात की तो वाकई में दिल चाह रहा है कि आम को खाने का, क्योंकि अब आम का भी मौसम आ गया है। जी हाँ नाज़रीन, बात हो रही है ख़वातीन की नफसियाती बीमारियों के बारे में। वो नाज़रीन जो हमारे रेगुलर व्यूअर्स हैं, हमेशा मेल्स हमें भेजते रहते हैं, हमें SMS करते हैं, उनका भी बहुत शुक्रिया। और हम आप दूसरे भी तमाम नाज़रीन से यही कहेंगे कि अगर आप चाहते हैं इस टॉपिक के बारे में कोई सवाल पूछें या कोई और टॉपिक जो ख़वातीन से रिलेटेड हो, अगर आप चाहते हैं आपके जहन में कोई सवाल है अगर आप यहाँ पूछें तो आप हमें कॉल कर सकते हैं। जी हाँ, मेरे जहन में तो बहुत सारे सवाल आते हैं, मैं चाहूंगी पूछूं, मैं चाहती हूँ कि आपको भी थोड़ा सा टाइम दो कि आप भी आए हमारे प्रोग्राम में और आप कुछ सवाल भी यहाँ पूछें। जी बात हो रही थी वसवास के बारे में, किसी बीमारी के जिसे अक्सर किसी शक भी कहा जाता है, बहुत ज्यादा शक्का होना, यह खवातीन में बहुत ज्यादा आम हो गया, ये आज का नाम जो देखते हैं, तो इसके बारे में आप कुछ बताएंगे कि सही है या नहीं होना चाहिए।
देखिए सबसे पहली बात ये कि विश्वास वाकई में एक मेंटली बीमारी है, ठीक है, और इसका जो है मुख्तलिफ इकसाम है। मसलन खवातीन जो आम तौर पर माशरे में खवातीन पाई जाती हैं, विश्वास से आलूदगी है उनके अंदर, यानी सफाई के हवाले से बहुत सेंसिटिव होती हैं। मतलब दिन में बार बार अपने बर्तनों को धोना, कपड़े धोना, अपने आप को साफ रखना, नजाफत का ख्याल रखना, अगरचे ये चीज अच्छी है लेकिन इसके कुछ मनफी असार भी हैं। मसलन जो खवातीन विश्वासी या जिसे आप कह रही हैं का सिर शक होती हैं, इनका ये हाल हो चुका होता है कि जब ये एक दफा वजू किया है, नहीं अभी वजू ठीक नहीं है, दोबारा गई वजू किया, फिर किया, नहीं अभी भी वजू ठीक नहीं है, यानी सारा दिन वो इसी शक में रहती हैं कि पता नहीं ठीक किया नहीं किया, ठीक किया नहीं किया। और जब घर वगैरह साफ कर चुके हैं तो घर के अपने घर के हत्ता मर्द अपने शोहर अपने बच्चों तक कोई इजाजत नहीं होती, नहीं इधर नहीं हाथ लगाना, ये नहीं करना, यानी हर बात पे रोक टोक रहती है कि दोबारा गंदा हो जाएगा, ये हो जाएगा, वो एक दफा साफ करने के बाद दोबारा साफ होगा। यानी इस तरह की खवातीन जो है ना घर में एक तरह की प्रॉब्लम क्रिएट हो जाती है। अगर घर में एक भी बंदा इस तरह का विश्वासी हो तो बाकी घर वालों के बाकी अफराद के लिए भी ये मुश्किल साज होगा। और एक तरह की होते हैं विश्वास जो फिक्री होती है, और विश्वास फिक्री मसलन रात को सोने से पहले खातून खाना बार बार उठ के बाहर का दरवाजा चेक करती है, पता नहीं मेरे घर का दरवाजा बंद किया, सोने से पहले अब ये फिक्र लगी है घर में कहीं चोर ना आ जाए, घर में कहीं ये ना हो जाए।
सही,
यानी इस तरह का बंदा उसकी ये कंडीशन हो सकती है कि वो रात को सो भी नहीं पाता, यानी वो फिजिकली इस कदर अपने आप को जो है फिशार के नीचे ला सकता है। एक और विश्वास होता है कि डिसिप्लिन, हर चीज टाइम पर होनी चाहिए, एक सेकंड एक मिनट भी इधर उधर होगी तो लड़ाई शुरू हो गया, वावेला शुरू हो गया, हाँ ये काम ऐसे नहीं हुआ वैसे नहीं हुआ, यानी टोटली जो विश्वासी इंसान है वो प्रॉब्लम क्रिएट करेगा। और विश्वास एक ऐसी बीमारी है जिसका बायद इलाज होना चाहिए, और विश्वास का जो इलाज है उसमें दो चीजें हैं, या इंसान ये कि अपनी फिक्र को खुद तमरकुस करे, उसको एक पॉइंट पर लेके आए और बार बार अपने जहन में मरूर करे कि नहीं ये ऐसे नहीं है, जो मैंने किया ठीक ही होगा, जो मैंने किया ठीक ही होगा। या दूसरा हल जो है वो डॉक्टर के पास जाए, के बायद जो है साइकाइट्रिस्ट के पास जाए, साइकोलॉजिस्ट के पास जाए और अपना इलाज करवाए, बाकायदा उसकी मेडिसिन देगा, उसको प्रैक्टिस करवाएगा, कुछ जो है उसको रूल बताएगा कि इनके मुताबिक आपने इन्हीं रूल्स को फॉलो करना है और इनके मुताबिक जो है अपने दिन को ऐसे गुजारना है या रात को ऐसे गुजारना है।
बहुत अच्छे नुकात की जानिब आप इशारा कर रही हैं, और इसी के साथ साथ एक और एक जो चीज़ हम देखते हैं खवातीन में बहुत ज्यादा है कि वो गुस्सा है, कि फौरन से छोटी छोटी बात पर यानी फौरन से गुस्सा हो जाती है, तो इसकी वजूहात के बारे में बताएंगे, होना चाहिए नहीं होना चाहिए, खुसूसन देखिए घर के निजाम को चलाने के लिए खवातीन को बहुत ज्यादा सबूर होना चाहिए कि एक वो एक साबरा हो और हर चीज में जब भी कोई मुश्किलात है, जब भी कोई परेशानी हो, बहरहाल हर सूरत में उसे सब्र करना चाहिए। तो एक खातून जो घर की एक बुनियाद जो है उसकी बुनियाद का बहुत अहम हिस्सा है, तो उस अगर वो इतना गुस्सेली और वो इतने ठून जैसे हम कह सकते हैं कि यह बहुत ज्यादा आगे बढ़ जाए इस गुस्से में, तो क्या ये सही है घर को चलाने के लिए? खुसूसन
देखिए गुस्सा जहाँ तक एक इखलाकी बीमारी है उसके साथ साथ ये एक रवानी और मेंटली बीमारी भी है, नफसियाती बीमारी है, ठीक है। और गुस्से वाला अफराद जैसे कि आपने कहा, अगर घर की खातून गुस्से में हो तो वो कभी अपनी औलाद की अच्छी तरबियत नहीं कर सकती,
सही,
क्योंकि वो खुद हर वक्त गुस्से में होती है और वो अपने बच्चे को खुद एक गुस्सा एक तरह की बीमारी है, वो खुद खातून सिक है, वो किस तरह अपने बच्चे को सालम तरबियत दे सकती है। यानी जब बच्चा बचपन से देख रहा है कि उसकी माँ बात बात पे चिल्ला रही है, उसकी बात हर बात माँ उसकी हर बात पे चिल्ला रही है, या उसका रिएक्ट हर नॉर्मल से नॉर्मल बात पे भी गुस्सा होता है, तो बच्चा भी यही बात सीखेगा। और अगर यही गुस्सा आप अपने शौहर अपने हमसर के साथ करेंगे तो कतअन जो होता है ना, हमसर इस बात को बर्दाश्त नहीं करते। शायद कुछ जो है शौहर हस्बैंड जो हैं माशाल्लाह उनका अखलाक इतना अच्छा हो कि वो कबूल कर लें, बर्दाश्त कर लें अपनी बीवी को बेउनवाने इसके कि वो एक मरीज है और इसका इलाज होना चाहिए। इस तरह जो है ना जो खातून का गुस्सीला होना या बात पद पर गुस्सा होना ये बहुत ही खतरनाक है, हम घरेलू जिंदगी के लिए, हम माशरे के लिए, क्योंकि वो खातून जो गुस्सीले मिजाज की होगी वो कभी भी अपनी कम्युनिकेशन अच्छा नहीं रख सकती, ना अपने शोहर के साथ अच्छा रिलेशन बना सकती है, ना अपनी औलाद के साथ, ना अपने ससुराल के साथ, ना हमसायों के साथ, जिसके नतीजे में वो तमाम हकूक जो इस्लाम ने दूसरों के लिए उसके लिए मुकर्रर किए हैं, वो तमाम फराइज वो दूसरों के बाद अदा करे वो अदा नहीं कर पाएगी और कोताही करेगी, और इस सिलसिले में जो है नतीजतन उसकी जो है सब उसे छोड़ देंगे, अकेला छोड़ देंगे, उसे उसके हाल पे छोड़ देंगे। एक टाइम यही आएगा कि यही गुस्से की शिकार खातून जो है डिप्रेशन का शिकार हो जाएंगी, क्योंकि अब उन्हें वाकई कोई अहमियत नहीं देता, हर कोई उनसे बच के गुजरता है, कहते कि नहीं अब हमें इनकी जरूरत नहीं है, आखिरकार यही होता है और ऐसी खातून अकेली रह जाती है। और गुस्से की जो है वजूहात बहुत ज्यादा होती हैं, कुछ फिजिकली हैं, कुछ मेंटली हैं, मसलन कुछ तरबियती हैं, कुछ लोग ऐसे मसलन वही बच्चा जिसने बचपन से अपनी माँ के मिजाज में ये गुस्सा और थुंदरुई देखी है, जब बड़ा होगा उसके अंदर भी ये चीज बतौर अतम होगी, यानी हतमन होगी, अगरचे
बच्चा भी सख्त मिजाज बन
जाए, बच्चा भी सख्त अगरचा शायद बाद अज़ मराहिल के वो जब अपने आप पे खुद टाइम देता है शायद उसके अंदर ये जो है बीमारी कमतर हो, लेकिन होगी। लेकिन दूसरी तरफ से है उसके घर का माहौल खातून का कि वो उससे इश्तआल कर रहा है, मसलन उसके शौहर का बिहेवियर उसके साथ सही नहीं है, या हर चीज जो है उसे क्या कहते हैं। और गुस्से की एक चीज ये भी है कि गुस्सा जो है कुछ अफराद का जल्दी खत्म हो जाता है, कुछ का खत्म नहीं होता, और जिन अफराद का गुस्सा जल्दी खत्म हो जाता है वो मुश्किल साज नहीं है, क्योंकि वो जल्दी इस सिचुएशन को जो है नॉर्मल कर
हैंडल कर लेते हैं,
ठीक है। लेकिन जिन लोगों का गुस्सा खत्म नहीं होता उनके लिए बहुत ही बड़ी प्रॉब्लम है, ठीक है। उसमें प्रॉब्लम ये होता है कि जिन लोगों का गुस्सा खत्म नहीं होता वो अपने लिए भी और दूसरों के लिए भी प्रॉब्लम क्रिएट कर रहे होते हैं, और गुस्सा खत्म ना होने की वजह से ये होता है कि वो ना तो रिलेशन कायम कर सकता है, ना ही किसी दूसरे को इतनी जरूरत देता है कि वो उसके साथ रिलेशन कायम कर सके।
और इसी के साथ साथ मैं यहीं पर एक अगला सवाल मेरे जहन में यूं आ रहा है कि अक्सर ये देखते हैं कि गुरूर नामी ये जो चीज है, गुरूर या जैसे प्राउड होना, इसको भी क्या हम देखते हैं कि खवातीन में मर्दों की नस्बत थोड़ी सी ज्यादा है, कि छोटी सी बस थोड़ी सी अगर आपके घर में तब्दीली आ गई, थोड़े से यानी सिचुएशन अच्छे हो गए आपके, यानी फौरन से गुरूर का शिकार हो गई, तो ये सही है?
देखिए ये भी एक इखलाकी बीमारी है जिसका ताल्लुक नफ्सियात से है। गुरूर मसलन खातून खाना उनका मिजाज ऐसा है कि जैसे वो पहले गुस्से में हर वक्त रहती थी, गुस्से की वजह से उनके अंदर सुवेजन पैदा होता है, और सुवेजन वो हर शोहर की नस्बत, बच्चों की नस्बत, ससुराल की नस्बत, हमसायों की नस्बत, इस तरह गुरूर एक ऐसी चीज है कि जिसमें खातून क्या समझती है कि जो कुछ भी हूँ इस घर में मैं ही हूँ, मेरी बात को अहमियत दी जाए, मेरी चॉइस को ही पसंद किया जाए, मेरे फैसले को ही माना जाए, और जिस तरीके से मैं कह रही हूँ वैसे ही अमल किया जाए, ठीक है। ये कुछ शक्लें हैं जो गुरूर इसकी गुरूर में गुरूर की मिसाल जो घर के अंदर, یعنی اپنے سسرال کو اہمیت نہیں دیتی، اپنے شوہر کو اہمیت نہیں دیتی. مثلا ایک خاتون کو شروع سے ہی اس کے ذہن میں
محترمہ معصومہ صاحبہ، یہاں پر وقت کیونکہ ختم ہو چکا ہے، جیسے ہم اس بات کو مزید آگے نہیں بڑھا سکتے. انشاءاللہ نیکسٹ پروگرام میں کوشش کریں گے ہم یہیں سے اس ٹاپک کو آگے بڑھائیں. مسرت، آپ کا بہت شکریہ، بہت ساری نیوز جو آپ نے دی بہت اچھی تھیں، بہت ہمارے نالج میں بھی اضافہ ہوا. جی ہاں ناظرین، آج کی ہمیں امید کرتے ہیں آج بھی آپ کو ہمارا یہ پروگرام پسند آیا ہوگا. نیکسٹ ویک تک انشاءاللہ آپ کی خدمت میں پھر دوبارہ حاضر ہوں گے. دعا میں یاد رکھیے گا. التماس دو، اللہ حافظ.